नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा कार्यक्रम भिजन भोइसमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। श्रोता, यो कार्यक्रम प्रत्येक सोमबार बेलुकी 7:15 बजे टप 7 न्युज पछि सुन्न सकिनेछ। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा केन्द्रित रहेर विभिन्न पक्षहरू हाम्रा कार्यक्रमका शीर्षक हुनेछन्। सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभिभावक पूरा गर्ने प्रतिबद्धता जनाएको छ। समृद्ध नेपाल बनाउन उत्पादनको क्षेत्र विस्तार गर्नुपर्ने अवस्था छ। उत्पादन बढाउन अब महिला पनि जुट्नुपर्छ। महिला स्वयं उत्पादनको क्षेत्रमा कम्मर कसेर लागेका छन्। उत्पादनको क्षेत्रमा लागेका महिलाहरूलाई गोलबन्द गर्दै महिला चेम्बर अफ कमर्स झापा पनि गठन भएको छ। चेम्बर अफ कमर्स झापा किन र केका लागि गठन भयो, यसले के गर्छ, महिलालाई उत्पादनको क्षेत्रमा कसरी उतार्छ, यी यस्तै विषयमा आज हामीले रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम भिजन भोइसमा महिला चेम्बर अफ कमर्स झापाका अध्यक्ष प्रेमा भट्टराईलाई निम्त्याएका छौँ। प्रेमाजी नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
नमस्कार, धन्यवाद।
महिला चेम्बर अफ कमर्स किन र केका लागि?
महिला चेम्बर अफ कमर्स व्यवसाय र उद्योगलाई उद्योगमा महिलाको पहुँच पुग्नुपर्छ, महिलाको पहुँच पुर्याउनुपर्छ भनेर महिला चेम्बरको गठन भएको हो। चेम्बर अफ कमर्स 2007 सालमा नेपालमा स्थापना भयो र यो काठमाडौँमा मात्रै केन्द्रीकृत भएर रहेको अवस्था थियो। राज्यको पुनर्संरचना अनुसार चारै तहमा चेम्बर अफ कमर्स पुर्याउनुपर्छ र चेम्बर अफ कमर्समा पनि महिलाहरूको पहुँच पुर्याउनुपर्छ व्यापार व्यवसाय उद्योगमा भनेर महिला चेम्बर केन्द्रको स्थापना भयो। त्यसै अनुरूप विभिन्न जिल्लामा 77 जिल्लामा पनि महिला चेम्बर गठन गर्ने सन्दर्भमा झापा महिला चेम्बर अफ कमर्स स्थापना भएको हो र यो चेम्बर अफ कमर्सले महिला चेम्बर अफ कमर्सले झापा जिल्लाभरिमा व्यापार व्यवसाय गर्ने छरिएर रहेका व्यापारी उद्यमी महिलाहरूलाई गोलबन्द रूपमा एकीकृत गर्दै अनि उहाँहरूलाई उत्पादनमा जोड्दै महिलाको आर्थिक पाटोमा पनि महिलाको पहुँच पुर्याउनुपर्छ भन्ने उद्देश्य राखेको छ। त्यसै सन्दर्भमा महिला चेम्बर अफ कमर्सले काम गरिरहेको अवस्था छ।
महिलालाई उत्पादनको क्षेत्रमा कसरी उतार्नुहुन्छ त?
महिलालाई उत्पादनको क्षेत्रमा उतार्नको लागि धेरै कठिनाइ छ, किनभने सामाजिक मानसिकता अहिले हाम्रो अलिकति फरक तरिकाले गएको छ। किनभने महिलाहरू व्यापार व्यवसाय गर्न सक्दैनन्, उनीहरू आर्थिक रूपले मानसिक रूपले सबल र सक्षम छैनन् भन्ने जुन तरिकाको यो मानसिकता बोकेको समाज छ, त्यो समाजलाई रूपान्तरण गर्दै त्यो समाजमा भएका ती गतिविधिहरूलाई चिर्दै महिलाहरूलाई पनि बाहिर निस्किने वातावरण सहज तरिकाले महिलाहरूलाई बाहिर निस्केर व्यापार व्यवसाय गर्नको लागि र आफ्नो श्रमलाई, अहिले हुन त महिलाहरू धेरै पाटोमा कतिपय महिलाहरूले व्यापार व्यवसायहरू गरिराख्नु भएको अवस्था छ, उत्पादनमा जोडिराख्नु भएको अवस्था छ, तर त्यो चाहिँ श्रमलाई हामीले उत्पादनमा जोडे त्यति धेरै जोडिरहेको छैन। उहाँहरूले श्रम त दिनुभएको छ, सानो तिनो भए पनि काम गर्नुभएको छ, उत्पादनमा लाग्नु भएको छ। जस्तै करेसाबारीहरूमा आफूले आफ्नो लागि भनेर त्यो सब्जीहरू उत्पादन गर्नुभएको छ, तर त्यसलाई बजारमा लगेर बजारीकरण गर्न सकिराखेको अवस्था छैन। महिलाहरूले बजारमा लगेर व्यापार व्यवसाय गरिरहँदा सामाजिक चुनौतीहरू पनि छ। ए, फलानाको छोरी, फलानाको बुहारी त अलिकति यस्तो यसरी बाहिर गई अथवा यति सब्जी लिएर बेच्न गई, फलाना यसरी बाटोमा बसेर व्यवसाय गरिराखेकी थिए भन्ने जुन त्यो सामाजिक मूल्य र मान्यता छ त्यसलाई पनि चिर्दै ती कुराहरूलाई पनि हामीले समाजलाई रूपान्तरण गर्ने सन्दर्भमा ती कुराहरू चिर्दै गुजारामुखी व्यवसायलाई निर्यातमुखी बनाउन जरुरी छ। त्यसमा महिलाहरूलाई उत्पादनको क्षेत्रमा जोड्दै उनीहरूलाई आय, जस्तै एकीकृत कृषि फर्म भयो, होइन सानोतिनो कृषि फर्महरू अहिले राज्यले पनि कृषि समूहहरूलाई व्यवस्थित गर्न भनेर लागेको अवस्था छ, तर पनि त्यहाँ कस्तो छ भने पहुँच्नु नपुगेकाहरूको त्यो राज्यले दिएको राज्यको जुन राज्यले दिएका केही बजेटहरू स्थानीय तहले दिएका बजेटहरू पनि त्यो सदुपयोग गर्न नसकिरहेको अवस्था छ, किनभने महिलाहरूको पहुँच पुग्दैन त्यहाँनिर, पुरुषहरूले नै व्यवसाय गरिराखेका र पुरुषहरूले लगिरहेको अवस्था छ। त्यो पहुँचसम्म पुर्याउनको लागि अनि उनीहरूलाई जोड्नको लागि हामीले चाहिँ उत्प्रेरणा दिने, उहाँहरूको मनोबल बढाउने र व्यापार व्यवसायलाई बजारमा लगेर बजारीकरण गर्नको लागि सहयोग गरेर उनीहरूलाई उत्पादनमा जोड्ने खालको कामहरू गर्न हामी मद्दत गर्दै लिएर जानेछौँ।
अच्छा, यो तपाईँले चाहिँ भनिरहँदाखेरि खास गरी महिलाहरूलाई कृषि क्षेत्रमा भयो अन्य क्षेत्रहरूमा उत्पादन गर्ने कुरामा चाहिँ त्यो कन्सेप्ट चाहिँ भएन भन्नुभयो, त्यो चाहिँ के नीति निर्माणको ठाउँमा महिलाहरू छैनन् भन्ने अर्थमा हो?
हजुर, जस्तै कृषिकै कुरा गरिरहँदाखेरि अहिले कृषि विभिन्न कृषि समूहहरू बनाएर काम गरिरहँदाखेरि कृषि समूह उत्पादन भएका छन्, महिलाहरूले त्यो धेरै खालका कृषि समूहहरू उत्पादन गरेर समूह गठन गरेर कृषिको पाटोलाई समेट्दै उत्पादन गरेका छन्, तर त्यो राज्य कुनै पनि पालिकामा भयो कुनै माथि अब मन्त्रालयदेखिकै कुरा गरौँ, महिलाहरू विज्ञ भए तापनि महिलाहरूलाई त्यो ठाउँमा पुग्न नदिइरहेको अवस्था छ, अनि जबसम्म महिलाहरू त्यो ठाउँमा पुगेर महिलाहरूको समस्याहरू पहिचान गर्न सक्दैनन् तबसम्म महिलाहरूले जतिसुकै समूह गठन गरेर व्यवसाय गरेर अगाडि बढ्छु भन्दा पनि अगाडि बढ्न नसकेको अवस्था छ। त्यसैले कुनै पनि पालिकामा कृषि विज्ञहरू महिलाहरू भइदिएदेखि महिलाहरूलाई अलिकति उत्पादनमा जोडेर कृषि उत्पादनका कुरा भयो अरू विभिन्न उत्पादनमा जोडेर अगाडि बढ्न अलिक सहज हुन्थ्यो जस्तो मलाई लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भएस छौँ, हामीसँग कुराकानी गर्न महिला चेम्बर अफ कमर्स चापाका अध्यक्ष प्रेमा भट्टराई हुनुहुन्छ। प्रेमाजी, खास गरी सरकारकै मुख ताक्नुपर्छ र जस्तो अहिले पनि मैले देखिरहेको छु बिर्ता बजारका केही कुनाहरूबाट चाहिँ राजवंशी महिलाहरूले चाहिँ भिन्डीहरू सागसब्जीहरू काउलीहरू ल्याएर चाहिँ बजारमा बिक्री गरिरहनु भएको छ। महेशपुरको चाहिँ एउटा गाउँदेखि चाहिँ ल्याएर चाहिँ भद्रपुरका चाहिँ विभिन्न वडाहरूबाट ल्याएर भद्रपुर बजारमा बिक्री गरिरहनु भएको छ। कन्काईका विभिन्न चाहिँ वडाहरूबाट चाहिँ ल्याएर सुरुङ्गा बजारमा चाहिँ सब्जीहरू बिक्री गरिरहनु भएको छ। अब त्यो त्यसमा त राज्यको बजेट चाहिन्छ र भने
त्यसमा सबै ठाउँमा राज्यको बजेट चाहिँदैन, हुन त अहिले महिलाहरूले सानातिना गुजारा यो सबै जसरी अहिले तपाईँले भन्नुभयो यो बिर्ता बजारमा राजवंशी महिलाहरूले सानोतिनो व्यापार र व्यवसाय ल्याएर बजारमा ल्याएर बेचिराखेको अवस्था छ। त्यहाँ चाहिँ कस्तो छ भने यो घरेलु श्रम मात्रै भइरहेको छ, जस्तै गुजारामुखी व्यवसाय भएछ यो निर्यातमुखी बनाउन नसकिरहेको अवस्था छ। हुन त उद्योगहरू विभिन्न उद्योगहरू महिलाले सञ्चालन गर्न नसकेको होइन, महिलाले नै अब जस्तै भवानी राणा हुनुहुन्छ, उहाँले ठुल्ठुला उद्योगहरू सञ्चालन गरेर बसिराख्नु भएको छ, तर सबै महिलाहरूको पहुँच उहाँको जति पुग्दैन। महिलाहरूलाई ती त्यो ठाउँमा पुर्याउनको लागि उत्पादनमा जोड्दै उहाँहरूको श्रमलाई चाहिँ हामीले बजारीकरण गर्न सकिरहेको अवस्था छैन। त्यो महिलाहरूलाई चाहिँ श्रमलाई बेचेर बजारमा ल्याएर उहाँहरूले आफूले श्रम गरेको जुन चिज छ उत्पादन गरेको चिज छ त्यसलाई बजारीकरणसम्म गर्न।
अच्छा, तपाईँले भन्न खोज्नुभएको चाहिँ अहिले उहाँहरूले चलाएको चाहिँ आफ्नो यसो खर्च निकाल्नको लागि हो, अब त्यसलाई राज्यको नै के अरे निर्यात घटाउन आयात घटाउन र निर्यात बढाउनको लागि चाहिँ राज्यले पहल गर्ने हो भने त्यो क्षेत्रमा अलिकति लगानी गरिदिने त्यसलाई अलिकति भोल्युम बढाइदिने हो भने धेरै मात्रामा उत्पादन हुन्थ्यो र बाहिर पनि बजारमा बिक्री गर्न सकिन्थ्यो भन्ने आशयको कुरा होइन तपाईँको?
हजुर, एकदमै हो। कस्तो हुँदो रहेछ भने अब हामीले जतिसुकै उत्पादन गरे पनि यहाँ मात्रै निर्यात गरेर पोसिबल नहुन सक्छ, अब महिला सबै जुट्यो भने बाहिरी देशहरूमा पनि लगेर हामीले निर्यात गर्नुपर्ने हुनसक्छ, त्यसको लागि राज्यले केही चासो देखाइदिएन भने त्यो उत्पादन गर्न सपोर्ट गरिदिएन भने हाम्रो मात्रै आय आर्जनले नपुग्ने हो कि भन्ने कुरा मात्रै हो। अब यसैमा मैले अर्को कुरा जोड्न चाहेँ, जस्तै हामीले एउटा कृषक समूह तयार गरेर यो सयपत्री फुल लगाएका थियौँ, त्यसमा हाम्रै अब समिता उप्रेती हुनुहुन्छ, हाम्रो बहिनी हुनुहुन्छ गोमा भट्टराई पनि त्यस अर्को एउटा समूह बनाएर उहाँहरूले एउटा संस्थाबाट पनि त्यो पनि गर्दै हुनुहुन्छ। जस्तै सयपत्री फुल मैले उदाहरणको लागि भने, सयपत्री फूल हामीले यहाँ बेमौसमी भनेर हामीले साउनदेखि उत्पादन गर्यौँ। हामीले साउनदेखि उत्पादन गरेका फुलहरू बजारीकरण गर्नको लागि हामीलाई सुरुमा कठिनाई भयो, किनभने हामीलाई बजारमा कसरी व्यवस्थापन गर्ने भनेर हाम्रा साथीहरूलाई सबै पहुँच नपुगेको अवस्था थियो। अब पछाडि हामीले त्यो सयपत्री फुललाई बजारीकरण गर्दै जाँदाखेरि जुन भारतबाट आएका ती आयातित फुलहरूलाई चाहिँ हामीले एकदमै निस्तेज नै पार्न नसके पनि न्यूनीकरण गर्दै हाम्रै फुलहरूलाई चाहिँ बजारीकरण गरेको अवस्था छ। अहिले त्यो नै सिको अहिले झापा जिल्लामा विभिन्न पालिकामा भइरहेको छ। हामीले जस्तै भारतबाट यहाँ निर्यात गरेर आयात गरेर लिएर आउँछौँ भने हामीले पनि भारतसम्म निर्यात गर्ने अरू कुनै पनि देशमा हामीले उत्पादन गरेका चिजहरूलाई हामीले उत्पादन गरेका वस्तुहरूलाई निर्यात गर्नको लागि हामीलाई राज्यले कुनै बाटो नदेखाइदिँदाखेरि हामी अन्यलमा महिलाहरू अन्यलमा परेको अवस्था छ। त्यसको लागि त राज्यले सहयोग त गर्नै पर्छ।
जस्तो तपाईँलाई अहिले भारत किन चाहियो, नेपालकै कतिपय बजारहरूमा तपाईँको फुलहरू चाहिँ पाइँदैन, अहिले फुलिन, अहिले पनि सिलगढी जान्छन् मान्छेहरू। त्यस कारण यहीँकै बजारहरूमा त पर्याप्त मात्रामा तपाईँहरूले उत्पादन गरिसक्नु भएको छैन भने अहिले नै तपाईँहरूले चाहिँ भारतको बजार त खोज्नु पर्दैन, अरू कुनै बजार खोज्नु पर्दैन। त्यस कारणले पहिला यहीँ सस्टेन हुने गरेको सोच राख्नु पर्यो। तपाईँहरू चाहिँ किन एकैचोटि चाहिँ बढ्दै हुनुहुन्छ?
महिलाहरूले सोच नराखिकन कुनै पनि काम पुरा नगरि गर्नको लागि आयोजना योजना बनाउनु पर्छ। योजना बनाउने सन्दर्भमा जो कोही महिलाहरू बाहिर निस्किन खोज्नु, बाहिर अरू देशसम्म पुग्न खोज्नु, चाहना इच्छा राख्न खोज्नु स्वाभाविकै हो। त्यसै सन्दर्भमा यहाँका पालिकाहरूले भारतबाट आयातित हुने ती फुलहरूलाई विस्थापित गरिदिने, त्यो यहाँ आउने नआउने खालको वातावरण सिर्जना गरिदिने हो भने हाम्रो फुलहरूलाई हामीले उत्पादन गरेका चिजहरूलाई झापा जिल्लाभरिका कुनै पनि पालिकामा हामी पुर्याउन सक्छौँ। तर के भइदियो भने राज्यले नै यहाँ हाम्रोलाई भन्दा विस्थापित गरेर आयातित चिजलाई नै स्थापित गर्नपट्टि पहल गरेको जस्तो अलिकति उहाँहरूले त्यो त्यतापट्टि बाटो दिएको जस्तो हामीले महसुस पनि गरेका छौँ। त्यो चाहिँ अलिकति राज्यले सोच्नै पर्ने अवस्था छ।
महिलालाई उत्पादनको क्षेत्रमा उतार्न कस्तो खाले समस्या देख्नुहुन्छ?
महिलालाई उत्पादनको क्षेत्रमा उतार्नको लागि धेरै ठुलो समस्याहरू छ, किनभने महिलाहरू योभन्दा अगाडि कुनै पनि व्यापार व्यवसाय उद्योगमा महिलाहरूको पहुँच नपुगिराखेको अवस्था छ। किनभने यसमा पनि अलिकति ट्रेडिसनलकै कुराहरू आउँछ, ट्रेडिसनल व्यवसायकै कुराहरू जोडिन आउँछ। जस्तै मैले एउटा इक्जाम्पल दिएँ, हाम्रो देशमा मात्रै नभएर जुन कुनै पनि ठाउँमा, मैले यहीँ बिर्तामोडकै कुरा गरिरहँदा माडवारी समुदायले जसरी व्यापार र व्यवसायलाई फस्टाएर लिएर गएको अवस्था छ, उहाँहरूको उद्योग पनि फस्टाएको छ। त्यसमा के हो भने व्यापार र व्यवसायमा तल्लीन भएर लाग्नुभएको छ, अनि त्यो व्यापार र व्यवसायमा लाग्नुभयो महिलाहरूलाई लगाउनु भएन, त्यो त्यसमा पनि त्यो व्यापार व्यवसायमा पनि पुरुषहरू नै लाग्नुभयो। अनि यो पुस्ता हस्तान्तरण भन्ने जस्तै व्यवसाय हस्तान्तरण गर्ने सन्दर्भमा छोरालाई हस्तान्तरण गर्नुभयो, नातिलाई हस्तान्तरण गर्नुभयो, तर बुहारीलाई अथवा छोरीलाई अथवा श्रीमतीलाई हस्तान्तरण गर्नु भएन। त्यो हस्तान्तरण नगरिरहेको अवस्थामा, महिलाहरूले व्यापार व्यवसाय नगरिरहेको अवस्थामा कसरी पानमा जाने, कसरी दर्ता गर्ने, दर्ता प्रक्रिया के हो, कसरी बजारमा व्यवस्थित गर्ने, व्यवस्थापनका पाटोहरू भयो, अनि त्यो लगायत कसरी डिल गर्ने व्यवसाय, जस्तै अब हामीले उपभोक्तालाई हामी कसरी डिलिङ गर्ने, कसरी कन्भिन्स गरेर आफ्नो सामानहरू बेच्ने, यी यावत विषयमा महिलाहरू अनभिज्ञ रहेको अवस्था छ। अनि जस्तै अब व्यापार व्यवसाय गर्ने भन्ने कुरा भयो, अर्को उत्पादनमा जोड्ने भयो, उत्पादनमा जोड्ने कुरामा महिलाहरू उत्पादन त गर्छन्, जस्तै करेसाबारीमा उत्पादन गरेका सागसब्जीका कुराहरू छन्, त्यो सागसब्जी उत्पादन गर्दा त्यसमा कति त्यो जस्तै एक कठा सब्जी लगाउनु पर्ने, एक कठा माटोमा सब्जी लगाउनु पर्ने भयो भने कसरी, कति माटो लाग्छ, कति मल लाग्छ, कति पानी लगाउनुपर्छ, कुन खालको बिरुवाहरू यहाँ उत्पादन हुन्छ भन्ने कुरा महिलाहरूले जानकारी नभइकन काम गरेको अवस्था छ। घरमा करेसाबारीमा अलिकति आम्दानी गर्नुहुन्छ, अलिकति उत्पादन गर्नुहुन्छ, त्यो आम्दानीमा जोड्न नसकिरहेको अवस्था छ। त्यसैले महिलाहरूलाई व्यापार र व्यवसायमा जोड्नको लागि चुनौतीपूर्ण छ, उहाँहरूलाई समस्या छ। तर के हो भने उहाँहरूलाई जस्तै आफूले उत्पादन गरेका चिजहरू बजारमा लगेर बजारीकरण गर्ने, अनि पान भ्याटमा कसरी जाने, पान भ्याटमा जाँदा व्यवसाय दर्ता गर्दाखेरि के फाइदा हुन्छ, अनि महिलाहरूले नै आफू सक्षम हुनुपर्छ, आफू आत्मनिर्भर हुनुपर्छ र महिलाकै नाममा दर्ता गरेर हामीले व्यापार व्यवसाय सञ्चालन गर्यौँ भने हामीलाई कसैले कुनै पाटोबाट पनि हामी अपहेलित हुनु पर्दैन, आर्थिक पाटोमा पनि हामी सबल र सक्षम हुन्छौँ भन्ने कुराहरू हामीले महिलाहरूलाई सिकाउन पनि जरुरी छ। समस्या त छ, तर पनि महिलाहरूले के हो भने बजारबाट बाहिर निस्किरहँदा कुनै पनि घरबाट महिलाहरू बाहिर निस्किरहँदाखेरि वस्तुले चेतनाको विकास गर्छ। किन जस्तै मैले उदाहरण दिएँ, बजारमा हामी जानुभन्दा अगाडि हामीले सपोज मोबाइलको कुरा सन्दर्भ निकालौँ, एउटा मोबाइल हामीले बजारमा जानुभन्दा अगाडि त्यो देखेका हुँदैनौँ, देखेका हुन्छौँ, चलाएका मात्रै हुन्छौँ, तर बजारमा जाँदाखेरि चाहिँ यसमा कति जिबीको ऱ्याम लाग्छ, यसका विभिन्न पार्ट्सहरू के हुन्, यसमा मेमोरी कार्ड लाग्छ, यावत कुराहरू महिलालाई बाहिर निस्किसकेपछि थाहा हुन्छ। त्यो जानु बजारमा निस्किनुभन्दा अगाडि महिलाहरूलाई केही पनि कुरा थाहा हुँदैन, अनि उहाँहरूलाई ती कुराहरू फेस गर्दै जानको लागि जब हामी महिलाहरू बाहिर जान्छौँ, हामी सचेत हुन्छौँ, हरेक कुराको ज्ञान हुन्छ, आइडिया हुन्छ, अनि मात्रै महिलाहरूलाई ती चुनौती ती समस्याहरूलाई फेस गर्न सजिलो हुन्छ। तर समस्याहरू अझै पनि धेरै समस्याहरू छन्, चुनौतीहरू छन्, यी कुराहरूलाई हामी अब मैले चेम्बरकै कुरा गरिरहँदाखेरि या यी यस्तै खालका चुनौतीहरूलाई यस्तै खालका समस्याहरूलाई चाहिँ हामी सहजीकरण गरेर अगाडि लिएर जाने बाटोमा उहाँहरूलाई आर्थिक जस्तै एकीकृत कृषि फर्म गरौँ भनेर उत्प्रेरणा जगाउने बाटोमा हामी एकदम निरन्तर लागिरहन्छौँ र उहाँहरूको श्रमलाई यो जुन एउटा गुजारामुखी श्रम छ त्यसलाई निर्यातमुखी बनाउनको लागि हामी कोसिस गरिरहनेछौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भइसकेको छौँ, हामीसँग कुराकानी गर्न महिला चेम्बर अफ कमर्स झापाका अध्यक्ष प्रेमा भट्टराई हुनुहुन्छ। प्रेमाजी, खास गरी महिला उद्यमीको भविष्य कस्तो देख्नुहुन्छ?
महिला उद्यमीको भविष्य एकदमै सुन्दर छ, एकदमै सुन्दर र उज्यालो भविष्य छ, किनभने महिलाहरूले जे व्यवसाय गर्छन् एकदमै तल्लीन भएर व्यापार व्यवसाय गरेका हुन्छन् होइन, अनि महिलाहरू चाहिँ कस्तो हुन्छ भने हरेकमा लगानीमा सचेत भएका हुन्छन्, खरिदारीमा सचेत भएका हुन्छन्, बिक्री वितरणमा सचेत भएका हुन्छन्। त्यो भएकोले गर्दा पनि जस्तै महिलाहरूले राखेको हिसाब किताबको खाताहरू व्यवस्थित हुन्छ, अनि कहाँ लगेर कति हामीले त्यसलाई व्यवस्थित गर्ने, कसरी राख्ने, कोसँग कसरी डिलिङ गर्ने, को कस्टमरलाई कसरी कन्भिन्स गर्ने भन्ने महिलाहरू आफू सबल भएकोले गर्दाखेरि महिलाहरूले ठुल्ठुला इन्डस्ट्रीहरू चलाएर आफू आत्मनिर्भर बन्न सक्ने कुराहरूदेखि लिएर सबै कुराहरू व्यवस्थित हुन्छ। मैले थोरै जोड्न चाहेँ, जस्तै महिलाहरूले घरको कामदेखि व्यापार व्यवसाय विभिन्न समाजलाई परिवर्तन गर्ने कुराहरूमा पनि महिला जसरी लागेका हुन्छन् पुरुषहरूको तुलनामा महिलाहरूले घर पनि थामेका हुन्छन्, भित्र चुलो चौका पनि उहाँहरूले व्यवस्थित गरेका हुन्छन्, छोराछोरीलाई स्कुल पठाउनदेखि लिएर अनि व्यापार व्यवसायमा पनि, अनि उनीहरूले आफ्नो बाहिर सामाजिक परिवर्तनका कुरामा पनि, महिलाका अधिकारका कुरामा पनि विभिन्न पाटोमा समेट्दै फेरि बेलुका आएर फेरि चुलो चौका समेट्नेसम्म महिलाहरूलाई त्यति धेरै ज्ञान र सिपको विकास भइसकेकोले गर्दा तुलनात्मक रूपले महिलाहरूले गरेको जुनसुकै काम व्यापार व्यवसाय पनि एकदम फस्टाउँछ र महिलाहरूको भविष्य सुन्दर र उज्यालो हुन्छ।
तपाईँ महिलाको आर्थिक अधिकारसँगै राजनीतिक अधिकारका लागि पनि जुट्नु भएको छ, नारी कल्याण समाज झापाको कार्यक्रम संयोजक पनि हुनुहुन्छ, यो समाजले चाहिँ के काम गर्छ?
नारी कल्याण समाजले उत्पीडनमा परेका महिलाहरूलाई उद्धार गरी आम्दानीको पाटोमा र महिला अधिकारका पाटोमा अब्बल बनाउनको लागि नारी कल्याण समाज झापाले काम गर्ने गर्छ।
यो समाजमा चाहिँ अहिले महिलाका समस्याहरू चाहिँ कस्तो देख्नुहुन्छ?
एकदमै महत्त्वपूर्ण क्वेसन गरिदिनु भयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु, किनभने महिलाहरूको समस्या यति धेरै विकराल छ। जस्तै भान्सामा रहेर काम गर्ने अथवा घरमा मात्रै सीमित रहेर काम गर्ने महिलाहरूको भन्दा बाहिर निस्केर महिला अधिकारका कुरा गर्ने जो महिलाहरू हुनुहुन्छ उहाँहरूको समस्या अझ पेचिलो रहेको छ। जस्तै अब मैले कुरा गरिरहँदाखेरि घरमा काम गर्ने महिलाहरूलाई मात्रै घरेलु हिंसा महिला हिंसाका कुराहरू हुन्छ भने बाहिर निस्केर काम गर्नको लागि एकदमै कठिन छ। मैले ठ्याक्कै भन्नुपर्दा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि काङ्ग्रेस कि महिला नेत्री कौशल शैलजा आचार्यसम्मलाई हेर्नुहोस्, यो समाजले के बात लगाएको छैन। महिला अधिकारका कुरा गरेर अगाडि हिँडिराख्दाखेरि मान्छेले हेर्ने नजरबाट बच्नको बस्दै हरेक पाटोलाई समेट्दै महिला अधिकारका कुरा गर्दै आफूलाई लगायत अब समाजमा घटेका विभिन्न घटनाबाट उद्धार गर्दै महिलाहरूलाई लिएर जाने सन्दर्भमा महिलाहरूलाई हेर्ने नजर एकदमै नेगेटिभ छ। हामीले जतिसुकै राम्रो काम गऱ्यौँ हामी अगाडि बढ्छौँ भनेर महिला हिँडिराखेको अवस्थामा पुरुषहरूले नै त्यो महिलाहरू अग्र पङ्क्तिमा रहेर काम गरिरहेको पुरुषहरूले हेर्न नसकेको स्थिति पनि छ। त्यसलाई तपाईँ आफै पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ। मैले थोरै जोड्न चाहे भद्रपुरदेखि बिरतामोडसम्म महिलाहरू कोही कसैको बाइकमा लिफ्ट मागेर आयो भने त्यो महिला गलत तरिकाले आई भनेर अरू देख्नेले गलत नियतले गलत सोचाइले गलत बुझाइले उसलाई हरेक आरोप लगाइरहेका हुन्छन्। मैले थोरै भन्न जोड्न चाहे अस्ति मात्रै हामीले यो बिएनसी हस्पिटलमा एउटा मानसिक सन्तुलन गुमाएकी महिलालाई एकजना बहिनीलाई उद्धार गर्ने सन्दर्भमा त्यहाँ के भयो भने ऊ मानसिक सन्तुलन गुमाएर आफू अस्वस्थ रहेकी छन्, महिनौदेखि अस्वस्थ रहेको अवस्थामा बिएनसी हस्पिटलमा लगेर उसलाई भर्ना गरियो। अनि उद्धार गरेर लिएर जाने सन्दर्भमा ती महिलालाई देख्नेहरूले त्यही हस्पिटलका ओरतिर परतिर आएर हेर्नेहरूले ए यो बहिनी त यो महिला त अलिकति आउट अफ ट्र्याक थिइन्, ऊ कुबाटोमा लागेकी थिइन्, अनि यो महिलालाई कसरी यो उसलाई केही पनि भएको छैन भन्ने खालका आरोपहरू लाग्यो। त्यो महिला जो कि आफू मानसिक सन्तुलन गुमाएर आफू अस्वस्थ भएको अवस्था छ तर समाजले चाहिँ उसलाई उनै गलत भनेर पुष्टि गरिरहेको अवस्था छ। ऊ आफू कसरी गलत हुन्छन्, ऊ त मानसिक सन्तुलन गुमाएकी थिइन्। त्यो गलत बनाउने मानिस चाहिँ पुरुष सही सलामत, उसको कुनै चासो हुँदैन, उसको कुनै कुरा उठ्दैन, तर त्यो महिलालाई मात्रै आरोप लगाइन्छ। त्यो भएर यो सामाजिक रूपान्तरण गर्न सामाजिक कुरीतिलाई चिर्न जो महिलाहरू लागेका हुन्छन् त्यस्ता महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण गलत लगाउने आरोप दोषहरू गलत हुन्छ। तथापि पनि त्यस्ता गलत लगाएका आरोपहरूलाई नसुनिकन हरेक सङ्घर्ष गर्दै अगाडि बढ्दै अगाडि जान नै जरुरी छ। त्यसै सन्दर्भलाई नारी कल्याण समाज झापाले त्यो पाटोलाई नै हामीले हेर्ने गरेका छौँ। अब मेरै कुरा गरौँ, मैले पनि यो ठाउँसम्म आइपुग्नको लागि धेरै सङ्घर्ष गर्नु पर्यो। घरबाट बाहिर निस्किरहँदा अनि बाहिर निस्किसकेपछि पछाडिका चुनौतीहरू र अहिले आइरहँदाखेरि पनि मैले विभिन्न चुनौतीहरू पार गर्दै आउनु परेको अवस्था छ। मैले अरूको किन उदाहरण दिने, म आफ्नै पनि उदाहरण दिन्छु।
जस्तो एउटा कुरा भनौँ, जस्तो तपाईँहरू चाहिँ महिलाहरूले जहिले पनि पुरुषलाई मात्रै आरोप लगाउने किन यस्तो हुन्छ? यो महिलाहरूको पछाडि पनि मैलै छ नि कारकतत्वहरू। जस्तो तपाईँ मसिन गरी हेर्नु, त्यहाँ तपाईँले बिएनसी हस्पिटलको कुरा गर्नुभयो, त्यहाँ पुरुषले मात्रै भनेन होला, एक दुईजना त महिला पनि
भन्ने त महिलाहरू नै हुनुहुन्थ्यो, महिला पुरुष दुवैजना हुनुहुन्थ्यो भन्ने। तर मैले पुरुषलाई मात्रै दोष दिनुभन्दा पुरुषले चाहिँ त्यो महिलालाई गलत बाटोमा लगाएको, ऊ आफू अचेत छन्, ऊ मानसिक सन्तुलन गुमाएकी छन्, त्यो मानसिक सन्तुलन गुमाएकी महिलालाई प्रयोग गर्ने पुरुष चाहिँ पुरुष भएकोले गर्दाखेरि र कोही पनि महिलाहरू जो अगाडि बढ्न भनेर महिलाहरू अगाडि जान्छन् त्यो चाहिँ समाजले समाजमा पनि विशेष गरी यो पुरुष प्रधान देश भएकोले होला। महिलाहरू अगाडि बढेको हेर्न नसक्ने, पुरुषभन्दा महिला अगाडि बढ्यो भनेर त्यो खुट्टा तान्ने खालको प्रवृत्ति हुन्छ। हुन त त्यो अस्तिको केसमा पनि महिला पुरुष दुवैले भन्नुभयो यो खालको, यो महिला त गलत तरिकाले बिरतामोडमा बसेकी थिइन्, कसरी एबनर्मल हुन्छन् भन्ने कुराहरू गर्नुभयो। तर
मैले भनेको तपाईँहरू महिलावादी सोच राख्नु ठिक छ, ओके, तर महिलावादी सोच राख्दा कम्ती तमाम महिलाहरू त एक ठाउँ हुनु पर्यो नि। अनि ती महिलाहरू मध्ये एउटाले पुरुषको साइड लिने होइन, यो महिला खराब हो भनेर भनिदिने, अनि दोष लाउँदा चाहिँ तपाईँहरू जस्ता अधिकारवादीहरूले चाहिँ पुरुष खराब हुन् भनेर भनिदिने, यो त मिलेन नि।
यो कस्तो हो भने जस्तै महिलाहरूको पनि सोच गलत छ। यो सोच कसरी गलत छ भने मैले अघि पनि जोडेको थिएँ पुरातनवादी सोच, जो महिलाहरू घरबाट बाहिर निस्किन सक्नु भएको छैन, जो महिलाहरूले समाजलाई बुझ्न सक्नु भएको छैन, जो महिलाहरूले चाहिँ बाहिर निस्किँदाखेरि हरेक चुनौतीहरू पार गर्नु भएको छैन, त्यस्ता महिलाले मात्रै हो महिलाहरूलाई गलत तरिकाले देख्ने। तर पुरुषहरूले चाहिँ आफू बाहिर निस्किनु भएको छ, आफू राजनीति कर्मी भन्नुहुन्छ, आफू सामाजिक अभियन्ता भन्नुहुन्छ, तर महिलालाई हेर्ने दृष्टिकोण चाहिँ उहाँहरूले अहिलेसम्म परिवर्तन गर्न सक्नु भएको अवस्था छैन।
अनि आम पुरुषहरू चाहिँ यस्तै हुन् भन्नु भन्दिनँ, यो त भएन नि। एउटा क्षेत्र एउटा कुनै इकाइका मान्छेहरू होलान्, तर अहिलेसम्म जे जति महिलाहरूको बारेमा जति प्रसङ्गहरू उठेको छ, तपाईँ जुनसुकै अहिले नेपालमा भएका घटनाहरूलाई मूल्याङ्कन गर्नुहोस्, कहीँ न कहीँ महिलाको हत्या हिंसामा, घरेलु हिंसामा कहीँ न कहीँ कुनै न कुनै अंशमा महिलाहरू नै उत्प्रेरक भएर देखिएका छन्। अब यो चाहिँ पुरुषवादी संरचनाको कन्सेप्टको आधारमा मात्रै हो कि महिलाहरू पनि असचेतनताको कारणले, कतिपय चेतना छ, उहाँहरू शिक्षण पेसामा संलग्न हुनुहुन्छ, उहाँहरू कर्मचारी हुनुहुन्छ, उहाँहरू प्राध्यापन पेसा हुनुहुन्छ, उहाँहरू वकालती पेसा हुनुहुन्छ, र पनि यो मैले खराब हो भनेर व्याख्या गर्नुहुन्छ, किन?
यो कस्तो हो भने, अब जस्तै पुरुषलाई मात्रै किन भन्ने प्रश्नमा हामीले पुरुष एउटालाई मात्रै तोकेर भन्न मिल्दैन। व्यक्ति तोक्नु भन्दा बरु आम पुरुष भन्दाखेरि त्यो व्यक्तिलाई इङ्कित नै हुन्छ। त्यो भएकोले गर्दा हामीले अब प्राय पुरुष भन्ने गरेका हौ। तर के हो भने, जो महिला प्रोफेसर हुनुहुन्छ, जो महिला आर्थिक रूपले सबल हुनुहुन्छ, जो महिला हरेक क्षेत्रमा आम्दानीको पाटोलाई जोड्नु भएको छ, हरेक कुरामा आर्थिक पाटो नै जोडिन आउँदो रहेछ। महिलाहरूकै कुरा अघि यहाँले भन्ने जस्तै, महिलाहरू प्रोफेसर हुनुहुन्छ, उहाँ आम्दानीको पाटोमा आबद्ध हुनुहुन्छ, अनि उहाँहरूले हरेक कुराहरू, शिक्षाका कुरा भयो, अब यसमा शिक्षा पनि जोडिन्छ, उहाँहरूलाई चेतनशील हुनुहुन्छ, हरेक कुरा बुझ्नुभएको छ, उहाँहरू घरबाट बाहिर निस्किनु भएको छ, अनि उहाँहरूले घरमा आफूले आर्थिक आर्जन गरिसके पछाडि घरमा अरू कोही कसैलाई कामदार राखेर अनि घरमा गएर शिक्षाका बाटोहरू पनि उहाँहरूले पहिलाएर यो चाहिँ गलत हो र सही हो भन्ने कुरा उहाँहरूले जानकारी गराउन पनि सक्नुहुन्छ। त्यो भएकोले गर्दाखेरि सबै महिलाहरू प्रोफेसर हुँदैनन् र सबै महिलाहरू घरको चुला चौकामा मात्रै सीमित हुँदैनन्। घरका चुला चौकामा सीमित हुने महिलाहरूलाई हामीहरू जस्तो महिला अधिकारका कुरा गरेर हिँड्ने अथवा प्रोफेसर जो हुनुहुन्छ, जो सचिव स्तरमा हुनुहुन्छ, जो राजनीतिक कर्मी हुनुहुन्छ, हामी सबैले सबै भएर चाहिँ उहाँहरूलाई सचेत गराउन, महिला अधिकारका कुराहरू गराउन सिकाउन यो एकदमै जरुरी छ। र त्यसमा चाहिँ महिलाहरू, महिला र पुरुष यो सेक्टरमा एक भएर अगाडि बढ्यौँ भने मात्रै समाज परिवर्तन गर्न सकिन्छ भन्ने जस्तो लाग्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन बाइसमा छौँ। हामीसँग कुराकानी गर्न महिला चेम्बर अफ कमर्स झापाका अध्यक्ष तथा नारी कल्याण समाज झापाका कार्यक्रम संयोजक प्रेमा भट्टराई हुनुहुन्छ। प्रेमाजी, जस्तो तपाईँहरूले चाहिँ महिलालाई आर्थिक हिसाबले, राजनीतिक हिसाबले, सामाजिक हिसाबले, सांस्कृतिक हिसाबले सबल र अब्बल दर्जाको नागरिकको रूपमा उभ्याउनको लागि विभिन्न खाले गतिविधिहरू गर्दै आउनु भएको छ। अब जस्तो स्वरोजगार बनाउने र उत्पादनको क्षेत्रमा लगाउने काम पनि तपाईँहरू गर्दै आउनु भएको छ, होइन? अनि यो क्षेत्रबाट जस्तो समाजले, समाजको तर्फबाट चाहिँ महिलाहरूलाई यो क्षेत्रमा लागिरहँदा समाजका विभिन्न सेक्टरका मान्छेहरूले चाहिँ कस्तो खालको रेस्पोन्स दिइरहेको छ, कि लाग्नुपर्छ, जुट्नुपर्छ भन्ने खालका मान्छेहरू पनि पाउनुहुन्छ, कि होइन यिनीहरू किन यी बाठा भएका यी महिलाहरू भनेर चाहिँ भन्ने खालका अभिव्यक्ति पाउनुहुन्छ, कि के खालको चाहिँ उत्प्रेरणा पाउनुहुन्छ समाजबाट?
जस्तै महिलाहरूलाई मात्रै नभएर हामीले बेरोजगार रहेका युवा युवतीहरूलाई रोजगार दिलाउनु पर्छ, उनीहरूलाई सिप सिकाउनु पर्छ। यी आफ्नै एरियामा, आफ्नै क्षेत्रमा, गाउँपालिका होस् या कुनै पनि बजारमा होस्, गएर व्यवसाय गर्नुपर्छ, उत्पादनमा जोड्नुपर्छ भनेर हामीले विभिन्न तालिमहरूको आयोजना गरेका छौँ। जस्तै अब सिटिभिटीमा आबद्ध भएका तालिमहरू हामीले प्रदान गर्ने गर्छौँ, र त्यो व्यवसाय, त्यो सिप सिकेका महिला र पुरुषहरू, ती युवा युवतीहरूलाई हामी व्यवसायमा परिणत गर्नको लागि हामी केही सपोर्ट पनि गर्छौँ, र समाजमा स्थापित गरेर आर्थिक उपार्जनमा अब्बल बनाउनको लागि हामी पहल गर्छौँ। यो सन्दर्भमा समाजले, नारी कल्याण समाजलाई हेर्ने दृष्टिकोण एकदमै पोजिटिभ छ। उहाँहरूले हामीलाई ऊर्जाको रूपमा हौसलाहरू थप्दै जानुभएको छ। नगरपालिकाले जस्तै कन्काई नगरपालिका भयो, बिर्तामोड नगरपालिका भयो, अर्जुनधारा नगरपालिका पालिका भयो, अहिले हामीले अहिलेसम्म तीनटा पालिकामा काम गरिरहेका छौँ। उहाँहरूले हामीलाई धेरै कुरामा सपोर्ट पनि गर्नुभएको छ। हामीले सिकाएका सिप सिकाएका ती जो प्रशिक्षार्थीहरू भाइ बहिनीहरू छन् उनीहरूलाई लगेर आफ्नो अफिसहरूमा त्यो तालिम प्रदायक ठाउँहरूमा लगेर व्यवसाय पनि दिइराखेको गराइरहनु भएको अवस्था छ। र समाजले हामीले आर्थिक उपार्जनले मात्रै समाज परिवर्तन गर्न सकिन्छ, आर्थिक पाटोमा अब्बल हुनुपर्छ भन्ने मानसिकता नै यो समाजले लिएकोले गर्दा राज्यको अवधारणा अनुसार आफू कोही पनि बेरोजगार नबसुन्, हातमा सिप भए पछाडि रोजगार स्वरोजगार बन्न सक्छन् भन्ने उद्देश्यले हामीले काम गरिरहेको अवस्थामा समाजले पनि हामीलाई फिडब्याकहरू एकदमै राम्रो पाइरहेका छौँ, राम्रो दिइरहेको अवस्था छ।
भनेपछि तपाईँहरू श्रम सिकाएर त्यो तालिम दिएर चाहिँ उसलाई योग्य बनाएर छोड्नुहुन्छ होइन?
हजुर, हामी तालिम दिन्छौँ, तालिम दिइसके पछाडि उनीहरूलाई व्यवसाय गर्न उत्प्रेरणा दिन्छौँ, हामी उहाँहरूलाई व्यवसाय गर्न को लागि सपोर्ट गर्छौँ। सुरुमा हामीले व्यवसाय गर्न आर्थिक सपोर्ट गर्छौँ, जो चाहिँ एकदमै गरी न्यून गरिबीको रेखा मुनि रहनु भएको छ उहाँहरूलाई केही रकम सपोर्ट गरेर व्यवसाय गर्नको लागि उत्प्रेरणा गर्छौँ अनि निरन्तर अनुगमन गर्छौँ। पहिला अनुगमनको क्रममा पहिला त्यो सिप सिक्नुभन्दा अगाडि उहाँहरूको घर घरायसी आर्थिक पाटो कस्तो थियो, कतिको सबल थियो, अनि व्यवसाय गर्न थालिकन सिप सिकेर व्यवसाय गर्न थालिकन कतिको पाटोले सपोर्ट गरेको छ, उहाँहरूको घरायसी अवस्था कति सुदृढ हुँदै गएको छ, यी विभिन्न कुराहरू हामी उहाँहरूलाई निरन्तर अनुगमन गर्छौँ। अनि उहाँहरूलाई व्यापार व्यवसाय अगाडि बढाएर लिएर जानको लागि हामीसँग एउटा सहकारी छ, हाम्रो संस्थासँग हाम्रै सहकारी मार्फत उहाँहरूलाई रकमहरू ब्याजमा लोन दिएर पनि उहाँहरूलाई व्यवसाय गर्न हामी उत्प्रेरणा जगाउँछौँ।
उहाँहरू पनि त्यो सहकारीको सदस्य बन्नुहुन्छ,
उहाँहरूलाई सदस्य साधारण सदस्य बनाएर, सहकारीको साधारण सदस्य बनाएर हामी लोन प्रवाह गरेर उहाँहरूलाई व्यवसायमा हामी उत्प्रेरणा जगाउँछौँ।
अच्छा, अहिलेसम्म तपाईँहरूले चाहिँ कतिजना महिला पुरुष अथवा कति जनशक्तिलाई चाहिँ यो रोजगार बनाउनु भएको?
हामीले हाम्रो संस्थाले आजभन्दा 2052 सालमा स्थापना भयो, त्योभन्दा पछाडि प्याक्ट नेपालको सहयोगमा हामीले लगभग 50-60 जनालाई तालिम दियौँ। तर के भयो भने त्यतिखेरको तालिमहरू अब निरन्तरता दिन नसकेको अवस्था छ। त्योभन्दा पछाडि 2070 सालदेखि नगरपालिका यहीँ बिरतामोड नगरपालिकामा पनि हामीले केही रकमहरू उहाँहरूले निकासा गरे पछाडि अनि हाम्रै आन्तरिक स्रोतबाट तालिम त प्रदान गर्यौँ, तर कस्तो भयो भने तालिमले चाहिँ पूर्णता नपाएकोले गर्दा, क्षणिक समयको भएले गर्दा उहाँहरू व्यवसायमा लाग्न सक्नु भएन। अहिले हामीले चाहिँ एउटा आइएनजिओ मार्फत केही बजेटहरू माग गरेर हाम्रो यही नगरपालिकामा बिरतामोड भयो, झापा जिल्लाका विभिन्न पालिकामा भित्र्याएर यो सिटिभिटीको कोर्स मार्फत हामीले उहाँहरूलाई तालिम दियौँ अनि उहाँहरूलाई व्यवसाय गर्न 3 महिना 5 घन्टादेखि 6 घन्टा तालिम लिँदाखेरि त उहाँहरू सक्षम हुनुभयो, उहाँहरूलाई व्यवसाय गर्न एकदम पोसिबल भयो, व्यवसाय गर्न सक्ने हुनुभयो, उहाँहरूको सिप बजारमा बेच्न सक्ने अवस्थामा भइसकेपछि उहाँहरूलाई हामीले व्यवसायी बनाएका छौँ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि म रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद, मलाई यहाँसम्म बोलाएर केही कुराहरू दिनुभएकोमा म रेडियो भिजनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी म माधव दाईलाई नै धन्यवाद दिन चाहन्छु।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम भिजन भोइसमा महिला चेम्बर अफ कमर्स झापाका अध्यक्ष तथा नारी कल्याण समाज झापाका कार्यक्रम संयोजक रिमा भट्टराईसँग कुराकानी गर्यौँ। वास्तवमै महिलाहरूको समस्या जटिल र विकराल छ। महिलाहरूलाई उत्पादनसम्म नजोडेसम्म महिलाहरूको उन्नति हुँदैन। जुन महिलालाई हामीले उत्पादनको क्षेत्रमा जोड्छौँ त्यो महिला मात्रै सक्षम बन्दिनन्, त्यो महिलाले सञ्चालन गरेको परिवार समेत चाहिँ उत्पादनको क्षेत्रमा लाग्नेछ भन्ने कुरा उहाँले बताउनु भएको छ। हस्त श्रोता, आजलाई भिजन भोइस यति नै। यो कार्यक्रम कस्तो लाग्यो? तपाईँ आफ्ना प्रतिक्रियाहरू रेडियो भिजनको इमेल वा फेसबुक पेज वा फोन नम्बर 0235455013 सुझाव प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यो कार्यक्रम संसारैभरि www.radiovision.com.np पनि सुन्न सक्नुहुनेछ। श्रोता, फरक विषय वा प्रसङ्गसहित अर्को सोमबार भिजन भोइसमा भेट हुनेछ। आजलाई म कार्यक्रम प्रस्तुता माधव विद्रोही यहीँ बिदा माग्दैछु। हस्त, नमस्कार।